असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाई र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान संकाय को बारेमा छलफल र बहस गर्नेछौ। कृषि विज्ञान संकायको भर्ना प्रक्रिया के हो, विद्यार्थीले पढिसकेपछि जाने ठाउँ कहाँ हो, यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल र बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान संकायका डिन प्राध्यापक डाक्टर लाल प्रसाद अमगाई। अमगाईज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरूआतमा यो बीएससी एजी भनेको चाहिँ के हो, यो कस्तो प्रकारको विषय हो? केही विद्यार्थीलाई त थाहा नै होला, तर जो विद्यार्थी भर्खरै बीएससी एजी पढ्न चाहन्छन् ती विद्यार्थीहरूका लागि यो बीएससी एजी भन्या चाहिँ कस्तो प्रकारको विषय हो?
यो नेपाल सरकारका विभिन्न विश्वविद्यालय मध्ये त्रिभुवन विश्वविद्यालयले सर्वप्रथम शुरूआत गरेको बीएससी कृषि स्नातक भन्छौँ हामी, कृषि विषयमा स्नातक तह अध्यापन गरिने विषय हो यो। बीएससी एजी भन्दाखेरि हामी कृषि विषयमा एउटा उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले बीएससी कृषिको पढाइ सुरु गर्छौँ, यसलाई हामी कृषि स्नातक भन्छौँ। नेपाल सरकारका विभिन्न प्लस टू स्कुलबाट प्लस टू साइन्स गरेका अथवा सिटीबिटी अन्तर्गतका आइएससी एजी भन्छौँ, कृषि डिप्लोमा गरेका विद्यार्थीहरू र कृषि भेटनरीमा डिप्लोमा गरेका विद्यार्थीहरूले 4 वर्ष लगाएर बीएससीको एउटा चाहिँ बीएससी एजीको कृषिको 8 सेमिस्टरमा बीएससी एजीको कृषिको पढाइ पुरा गर्ने चाहिँ नेपाल सरकारका अधिकांश विश्वविद्यालयहरूको कोर्सको सिलेबस छ। त्यसमा हामीले चाहिँ लगभग 166 क्रेडिट आवर सुदूरपश्चिम विश्वविद्यालयले पढाइसकेपछि हामी चाहिँ बीएसएजीको पढाइको प्रक्रिया पुरा गर्छौँ र विद्यार्थीलाई 4 वर्ष बीएसएजीको डिग्री दिन्छौँ।
सुदूरपश्चिम विश्वविद्यालयले यो बीएससी एजी सुरु गरेको कहिलेदेखि हो र सुरु गरेदेखि आजसम्मका गतिविधिका विषयमा अलिकति जानकारी गराइदिनुहोस् न।
यो सुदूरपश्चिमको भूगोललाई, यहाँको कृषिको उत्पादनको क्षमतालाई र यहाँका कृषिमा उद्यमी किसानहरूलाई सबै कुरालाई मध्यनजर गरेर जब सुदूरपश्चिम विश्वविद्यालय 2069 सालमा स्थापना भयो सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा, 2070 साल साउन 1 गते विधिवत रूपमा कृषि विज्ञान संकायको स्थापना कैलालीको टिकापुर, जुन टिकापुर बहुमुखी क्याम्पस हाताभित्र यहाँ रहेको 380 बिघा जमिन छ, यो 380 बिघा जमिनको सही सदुपयोग गर्ने उद्देश्य राखेर हामीले चाहिँ कृषि विज्ञान संकायको स्थापना 2070 साल साउन 1 गते गर्यौं र त्यही अनुसार 4 वर्ष कृषिको भर्नाको प्रक्रियामा प्रत्येक वर्ष हामी 100 जनाका दरले विद्यार्थीको भर्ना गर्दै आइरहेका छौँ र अहिले हाम्रो अन्तिम वर्षको विद्यार्थी 7 सेमिस्टरको अन्तिम परीक्षा दिँदै हुनुहुन्छ र 8 सेमिस्टर पार गरिसकेपछि उहाँहरूलाई चाहिँ 8 सेमिस्टर चाहिँ हामीले कोर्स रिभिजन गर्दा नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकरण प्रोग्राम अन्तर्गत छुट्याइने विभिन्न इन्टर्नसिप प्रोग्रामहरू मार्फत हामी इन्टर्नसिप प्रोग्राम 6 महिनाको इन्टर्नसिप प्रोग्राम लर्निङ बाई डुइङ भनेर उहाँहरूलाई चाहिँ हामी आफ्नो चाहिँ अध्ययनको क्रममा पठाउँछौँ र त्यहाँबाट इन्टर्नसिप पास गरेर एउटा मिनी थेसिस लेखिसकेपछि उहाँहरू चाहिँ एउटा बीएससीजीको 4 वर्षको डिग्रीको उपाधि लिन लायकको विद्यार्थी भएर जानुहुनेछ।
बीएससी एजीमा विद्यार्थीहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ? त्रिभुवन विश्वविद्यालयदेखि सुदूरपश्चिम विश्वविद्यालयसम्म तपाईँ आइपुग्दै गर्दा
कृषि प्रधान देशमा कृषिको विषयको महत्वलाई मैले बताइराख्न धेरै नपर्ला, यही उद्देश्य राखेर सायद मलाई लाग्छ 2014 सालमा सिंहदरबारमा खोलेको कृषि स्कुल विस्तारित हुँदै रामपुर क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयको झ्याङ्गेको रूप लम्जुङ पग्लेवा क्याम्पस हुँदै त्यसपछि यसको विस्तारित रूप कृषि र वन विश्वविद्यालय बन्दै अहिले नेपालका जुन 12 राष्ट्रिय विश्वविद्यालय मध्ये लगभग 6 विश्वविद्यालयले कृषि विज्ञान संकायमा स्नातक तहको डिग्रीको उपाधि दिने काम सुरु गरेको छ। त्यो अनुसारको स्थिति हेर्दा हाम्रा प्रोडक्टहरू आजसम्म नेपालबाट लगभग त्रिभुवन विश्वविद्यालयले 15,000 बिएससीको ग्रेजुएट निकालिसकेको छ, त्यस्तै एमएससी र पिएचडीको ग्रेजुएट निकालिसकेको छ। कृषि त्रिभुवन विश्वविद्यालयले अहिले खोलेको वर्षमा लगभग उसले पनि नट लेस देन 10,000 उहाँले पनि त्यस्तै प्रोडक्ट निकालिसक्नु भएको छ। र हामी सुदूरपश्चिम विश्वविद्यालयले पनि हामी के गर्दैछौँ भने हामी पनि 400 विद्यार्थी अब हाम्रो भर्नामा आइसक्नु भएको छ। र यसरी हेर्दाखेरि यी विद्यार्थीहरू नेपाल सरकारका विभिन्न सरकारी निकायका सचिव लेभलसम्मका कर्मचारी किन नहुन्, राजनीति नेतृत्वमा किन नहुन्, र यी नेतृत्वहरू इन्टरप्रेनर गरेर आफै उद्यमी भएर अरूलाई रोजगार दिने संस्थामा किन काम नगरून्, अथवा एनजिओ आइएनजिओ सेक्टरमा किन काम नगरून्, अथवा यी विद्यार्थीहरू संसारका उत्कृष्ट विश्वविद्यालयमा त्यहाँका प्रोफेसरसम्म त्यहाँका वरिष्ठ वैज्ञानिकसम्म हुनुभएका हाम्रो विद्यार्थीहरूको एउटा विगत इतिहासले गर्दा र नेपाल अझै कृषि प्रधान देश भएको अवस्थामा यहाँका जुन फुड सेक्युरिटी हामी भन्छौँ खाद्य सुरक्षा सम्बद्धता कायम गर्नको लागि पनि कृषिको एउटा विषयको अध्ययन यसको अनुसन्धान यसको प्रचार प्रसारको लागि हामीले चाहिँ कृषि पढेका विद्यार्थीहरूलाई चाहिँ एउटा गहनाको रूपमा मानेका छौँ र एउटा साधनको रूपमा प्रयोग गर्ने गरेका छौँ।
विद्यार्थीहरूको यो कृषि विज्ञानप्रति विद्यार्थीहरूको आकर्षण चाहिँ छ भनेर बुझौँ
एकदमै।
जस्तो विद्यार्थीहरूको आकर्षण अन्य विषयतिर भइरहँदा विद्यार्थीहरू यो कृषि पनि पढिरहँदा आम समाजले यो कृषिलाई हेर्ने नजर र कृषि पढेका विद्यार्थीहरूलाई हेर्ने नजर चाहिँ कस्तो छ?
यो अलिकति हाम्रो प्रोडक्टहरूमा किसानको खेतमा गएर काम गर्नुपर्छ, किसानको खेतमा काम गर्दा डोको बोक्ने मान्छे त्यतिको कपडा लाउने मान्छे किसान हुन् भन्ने बुझाइमा हाम्रो नेपाली समाज पनि एउटा रहेको अवस्था अलिकति हामीले भएका हौ, सुनेका पनि हौ, देखेका पनि हौ। त्यो अवस्थालाई तिर्दै अब अहिले चाहिँ कृषि पढेका उद्यमी हाम्रा विद्यार्थीहरूले भाइ बहिनीहरूले जुन उद्यमशीलता कायम गर्नुभएको छ, उहाँले खोल्नुभएका व्यावसायिक कृषिहरूले आज चाहिँ नेपालमा व्यावसायिकतामा कृषिलाई जोड्न नसक्दा हामी अगाडि बढ्न सक्दैन छौँ भन्ने कुराको दृष्टान्त उदाहरण दिएर अगाडि बढ्नुभएको थुप्रै उदाहरणहरू, जस्तो मैले भन्नु पर्यो भने कालु हमालजी टिकापुरबाट उहाँले जुन केराको बिजनेस सुरु गरिदिनु भयो त्यो आज नेपालभरि थाहेको छ। त्यस्तै यो अहिले चाहिँ कुखुरा पालनमा र हाम्रो चाहिँ विशेष गरी गाई पालनमा र तरकारी खेतीमा टनेलमा तरकारी खेती गर्नको लागि हाम्रा उद्यमी विद्यार्थीहरूले सुरु गरेको एउटा प्रविधि आज नेपालको अधिकांश भूगोलमा पुगेको छ। त्यस कारणले गर्दा कृषि पढेका विद्यार्थीले गरेको कृषि चाहिँ निकै नै अगाडि बढेको मैले देखेको छु र मैले बुझेको छु।
विद्यार्थीको चाहना कृषि पढ्छु भन्ने भइसके पछाडि अभिभावकलाई चाहिँ कसरी बुझ्नु भएको छ?
अभिभावक ज्यूहरू पनि यहाँ फर्म भर्ने क्रममा हामीसँग बारम्बार उहाँहरूको एउटा आन्तरिक सम्बन्ध आन्तरिक हाम्रो सफल हुन्छ। उहाँहरूको चाहना आफू कृषि गरेको छु पेसागत रूपमा हुन सकेन, यसलाई चाहिँ व्यवसायीकरण गरिदिने ढङ्गले मेरा बच्चाले गरिदिउन् भन्ने इच्छा राखेर बच्चाहरू आउनुहुन्छ। दोस्रो कुरा, नेपालमा अहिलेसम्म पनि लोकसेवा पद्धतिमा जानुपर्ने कृषि पढ्दाखेरि लोकसेवा पाइँदो रहेछ अथवा कृषि पढ्दाखेरि विदेशमा पढ्न जानको लागि सहिलो हुँदो रहेछ भन्ने मानसिकतामा राखेर पनि हाम्रा थुप्रै अभिभावकहरू आउनुभएको स्थिति मैले भेटेको छु। र बच्चा धेरै अभिभावकहरूसँग त के छ भने हाम्रा बच्चाहरू कृषि पढ्दै भने भोलि व्यवसायिक रूपमा खेती गरेर अलिकति अरू गाउँ समाजलाई पनि केही परिवर्तन गरिदिन्छन् कि, मैले चाहिँ यो उद्देश्यले राखेको आफ्नो अभिभावकको रूपमा बच्चालाई लिएर आएको छु सर, सरहरूको एउटा गाइडेन्सबाट चाहिँ हामीलाई अगाडि बढाइदिनु होला, यसरी चाहिँ हामी अगाडि बढ्न सक्नेछौँ, विद्यार्थीहरूलाई तपाईँले देखाउनु भएको सिपले केही एक्सपोजरले केही काम गरिदिनु होला भन्ने कुरामा छ। त्यही अनुसार हामीले अहिले पनि विद्यार्थीलाई जोडिन थालेका छौँ, कृषिलाई चाहिँ यो अर्निङ ड्युरिङ लर्निङ भन्ने प्याकेज यस्ता प्याकेजहरू विद्यार्थीलाई जोडेर हामी अगाडि बढाउँदै पनि छौँ र हाम्रा विद्यार्थीका अभिभावकका सपनालाई पनि हामीले पुरा गर्नुपर्छ भन्ने ढङ्गले हामीले चाहिँ अगाडि उनीहरूलाई गरेर जान्ने देखेर जान्ने प्रक्रियामा हामी अगाडि बढाउने प्रक्रियामा पढाइलाई चाहिँ खालि दुई भाग थ्योरी एक भाग प्र्याक्टिकल क्लास यसरी हामीले सुरु गरेर हरेक विषयमा चाहिँ हामीले थ्योरी लगभग भनौँ
म त्यो विषयमा त्यो विषयमा त आउँछु, पढ्ने प्रक्रिया र पढाइको प्रक्रिया विषयमा आउँछु पछाडि। तपाईँहरूले यो कृषिमा स्नातक पढाउनका निम्ति चाहिँ तपाईँहरूसँग भौतिक पूर्वाधार छ टिकापुर बहुमुखी क्याम्पसमा?
हामीले भौतिक पूर्वाधारको कुरा एकदम राम्रो कुरा राख्नुभयो। हामीले अहिले चाहिँ टिकापुर बहुमुखी क्याम्पसको 380 जमिन जुन छ, यद्यपि 300 हामी अतिक्रमित छौँ, 80 जमिनमा हामी 25 हामी कृषि विज्ञान संकायलाई प्रदान गरिरहेका छौँ। हामीसँग यो एउटा पहिला उहाँले विज्ञान र प्रविधि के भन्छ साइन्स प्लस टू पढाउनु भएको एउटा बिल्डिङ जसमा हाम्रो चाहिँ लगभग अहिले 18-20 कोठा छ। त्यो कोठाहरू इनफ हाम्रो चाहिँ 400 विद्यार्थीको लागि ल्याब, हाम्रो आन्तरिक ल्याब जुन छ, खेतको बाहेकको ल्याब, कोठको बाहेकको ल्याब, तरकारीको फार्मको हाउसको बाहेकको ल्याब, हाम्रो चाहिँ भित्र हामीले बनाएका छौँ विभिन्न साइन्सका विषयहरूको इन्टोमोलोजी प्याथोलोजी एग्रोनोमी हर्टिकल्चर यस्तो ल्याबहरूको हाम्रो अलग्गै माटो विज्ञान पशु विज्ञान यस्तो ल्याबहरू सबै भएर पनि हाम्रो चाहिँ विद्यार्थीलाई पढ्नको लागि इन्फ्रास्ट्रक्चर बिल्डिङ पनि राम्रो छ हाम्रो बगैँचाको व्यवस्था पनि राम्रो छ हाम्रो चाहिँ सबै हामीलाई स्पेस चाहिँ अहिले चाहिँ विद्यार्थी संख्या बढ्दै जाँदा आवश्यकता बढ्दै गएको छ तर हामीलाई अहिलेसम्म चल्नको लागि यो चाहिँ हामी चलिराखेका छौँ यो सम्पत्तिबाट
सुदूरपश्चिम विश्वविद्यालयका अन्य थुप्रै क्याम्पस जो आङ्गिक क्याम्पसहरू छन् ती क्याम्पसहरूमा पनि यो कृषिको विषय पढाइ हुन सक्थ्यो होला तपाईँहरू कसरी भन्न सक्नुहुन्छ टिकापुर बहुमुखी क्याम्पस चाहिँ सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान पढाउनका निम्ति उपयुक्त स्थान हो भनेर तपाईँहरू भन्ने आधारहरू चाहिँ के हुन्
यो यसको लागि विशेष गरी चाहिँ त जब यो कृषि विज्ञान संकाय चल्नको लागि चाहिने भनेको तीन चारवटा पूर्वाधारहरू हामीले एलओआई कसैलाई दिनु पर्यो भने पनि हामी तोक्छौँ सबभन्दा पहिला चाहिने जमिनको जनस्नान गर्नको लागि अध्ययन गर्नको लागि चाहिने जमिन हो जमिन त्यसपछि हामीलाई चाहिने पूर्वाधारमा जुन जनशक्ति छन् जसले पढाउन आउन प्रयोग गर्नुहुन्छ एउटा ह्युमन संसाधनको रूपमा उहाँहरूको उपलब्धता हुन सक्ने ठाउँ त्यसपछि त्यो नजिकै किसानहरू कृषि कर्मी किसानहरू जसलाई चाहिँ हामीले चाहिँ कृषिको प्रविधि सुम्प्यौँ भने सजिलैसँग साधन गर्न सक्ने ठाउँ यो अवस्था हेर्दा र यहाँ रहेको रानी जमरा क्लोरिया परियोजना यहाँका ठेकापुर विकास समितिले गरेका अथवा नगरपालिकाले गरेका विभिन्न कृषि जन्य कार्यक्रमहरू यी आदि सबै कार्यक्रमहरू हेर्दा र उहाँहरूले गरेको प्रकृति हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो ठाउँलाई र यहाँको 300 बिघा जमिनको प्रपर्टीलाई चाहिँ भोलिको हाम्रो विस्तारित क्याम्पसको एमएससी र पिएचडीसम्मको हब बन्न सक्छ भन्ने आधारले टिकापुरको बहुमुखी क्याम्पसको हबलाई चाहिँ हामीले चाहिँ यसरी छान्न आइपुगेका हौँ
कृषि पढाइ भनेको सैद्धान्तिक भन्दा बढी व्यवहारिक प्रयोगत्मक पढाइ हो त्यसका निम्ति चाहिने कृषि सामग्रीका कुराहरू होलान् त्यस्तै कृषि फार्मको कुराहरू होलान् लगायत अन्य स्रोत साधनहरूको कुरा होला त्यो पर्याप्त मात्रामा तपाईँहरूसँग छ
नितान्त रूपमा जब विश्वविद्यालयले कृषि विज्ञान संकाय सुरु गर्यो त्यति बेला पहिला विद्यार्थी त्यसपछि शिक्षक त्यसपछि जुन हजुरले भन्नुभएको ल्याब सामग्री व्यावहारिक विज्ञानमा चाहिने कुराहरू जोड्दै गएको अवस्था हो हामीले जब यो 4 वर्षको स्थापना काल हामीले पुरा गर्दैछौँ यहाँसम्म हामीलाई थुप्रै नेपाल सबभन्दा पहिला त सुदूरपश्चिम विश्वविद्यालय त्यसपछि हामीलाई युनिभर्सिटी ज्ञान कमिसन विश्वविद्यालय अनुदान आयोग त्यसपछि फेरि हामीलाई प्रदेशको कृषि मन्त्रालय जुन हाम्रो कृषि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय त्यसपछि प्रदेश सुदूरपश्चिम प्रदेशको हाम्रो सामाजिक विकास मन्त्रालय उहाँहरूबाट हामीले त्यो मात्र नभएर हामीले चाहिँ ग्याङसङ नेसनल युनिभर्सिटी कोरिया अहिले इजरायल एमएससी हामी धेरै ठाउँबाट हामीले चाहिँ सहयोग दिइरहेका छौँ र विभिन्न अमेरिकन युनिभर्सिटीहरूबाट पनि हामीले त्यहाँ प्रोजेक्टको एउटा विस्तारित रूप बढाएर हामीले चाहिँ हाम्रो विद्यार्थीलाई 400 विद्यार्थीलाई चाहिने आन्तरिक प्रयोगशालाको व्यवस्था हामीले गरिसकेका छौँ त्यही अनुसारको भैँसीका गोठको हामीले चाहिँ प्रदेश मन्त्रालयबाट भैँसीको गोठको निर्माण भइसकेको छ तरकारी घरको निर्माण प्लास्टिक घरको टन्ने घरको निर्माण भइसकेको छ माछापोखरीको निर्माण धानी जमरा क्लोरिया परियोजनाबाट माछापोखरीको निर्माण भइसकेको छ माछाको ह्याचरीको निर्माण भइसकेको छ हामी चाहिँ विस्तारित रूपमा अब कुखुरा पालनको प्रक्रियामा हामी चाहिँ रङ्गोको गोठ बनाएर खोर बनाएर हामी अगाडि काम बढिसकेका छौँ अब जब यो सम्पदाहरू चाहिँ हाम्रा प्राप्त हुँदैनन् तर हाम्रो सुरुवाती चरणमा अध्ययन अध्यापनको काममा हाम्रो कुनै पनि अवरोध हामीलाई सृजना भएको छैन हामीले चाहिँ सबै यहाँका सुदूरपश्चिमका बुद्धिजीवीहरू शैक्षिक शिक्षा प्रेमीहरूबाट र विकास प्रेमीहरूबाट राजनीतिक दलहरूबाट हामीले चाहिँ यो विभिन्न सरकार प्रमुखहरूबाट र इभन विश्वविद्यालय परिवारबाट हामीले ठुलो सहयोग पाइरहेका छौँ र त्यही ढङ्गको निर्माण सम्पन्न भएको पनि छ र सबभन्दा ठुलो कुरो चाहिँ एकाडेमी बिल्डिङको रूपमा हामीले चाहिँ लगभग 19 करोड रुपियाँको एउटा बिल्डिङ हामीले यी बिल्डिङबाट आज चाहिँ लगभग 15 करोड रुपियाँको हारिमा हामीले चाहिँ सम्झौता गरिसकेका छौँ र चुनावको लगत्तै हामी एउटा 30 कोठाको 3 तले बिल्डिङको चाहिँ कृषि विज्ञान संकायको छुट्टै बिल्डिङको एउटा शिलान्यास गरेर हामी चाहिँ अगाडि निर्माणको प्रक्रिया पनि अगाडि बढाउँदैछौँ र मलाई लाग्छ यो वर्षभित्रमा 79-80 भित्रमा हामी त्यो बिल्डिङको पनि एउटा चाहिँ स्ट्रक्चरल डिजाइनको बाटो हामी पुरा गर्नेवाला छौँ
तपाईँहरूलाई विद्यार्थी स्वयंले चाहिँ कति विश्वास गरिरहेका छन्
अब यो कुरा चाहिँ अब पढाएर थ्योरी मात्रै पढाएर सिद्धान्त पढाएर मात्रै हुँदैन हामीले हाम्रो विद्यार्थी ले विशेष गरी वातावरण बनाउनु भनेको हाम्रो विद्यार्थीलाई अब यहाँबाट पास आउट भइसकेपछि यसको टेस्ट स्टडी भन्छौँ हामी हाम्रो विद्यार्थीलाई कहाँ पुर्न सक्छौँ भन्ने हाम्रो मुख्य उद्देश्य हो त्यो उद्देश्य पुरा गरिसकेपछि विद्यार्थीले थाहा पाउनेछन् हामीले तिनीहरूको लागि कति गरेका रहेछौँ र हामी कति विश्वासी रहेछौँ भन्ने कुराहरू यो बिचमा भएका नेपाल सरकारका अरू विश्वविद्यालयमा भएका कोर्स बराबर हामीले हाम्रो कोर्सलाई परिमार्जन गरेर नयाँ कोर्स बनाउने कोसिस गरेका छौँ हाम्रा विद्यार्थीलाई विभिन्न यो विदेशी विश्वविद्यालयमा जोड्ने काम गरेका छौँ हाम्रा विद्यार्थीलाई विभिन्न यो जातवास मार्फत त्यहाँको इन्टर्नसिप प्रोग्राममा राख्ने जमर्को गर्दैछौँ। राष्ट्रले तोकेको प्रधानमन्त्री कृषि आलोचन प्रोग्रामले हाम्रा विद्यार्थीलाई चाहिँ छ महिनाको इन्टर्नसिप प्रोग्राममा यो हाम्रो चाहिँ सिकर गर भन्ने ढङ्गले चाहिँ एउटा अभियानमा हाम्रो युनिभर्सिटीलाई पनि एउटा रोल क्रममा राखेर उनीहरूले हाम्रो प्रक्रियामा अगाडि लिन सुरु गरेका छन्। खालि हाम्रा विद्यार्थी लोकसेवा दिनको लागि एउटा चाहिँ स्वीकृत भइसकेका छैनन्। मलाई लाग्छ हाम्रो विद्यार्थी स्वीकृत भइसकेपछि हाम्रा विद्यार्थी नेपालको त्रिभुवन विश्वविद्यालय अथवा नेपालको कृषि पशुविज्ञान अध्ययन संस्थान अथवा हाम्रो विद्यार्थी एएसयू कृषि विश्वविद्यालयका विद्यार्थी भन्दा हाम्रो विद्यार्थी कुनै पनि मानेमा हाम्रो विद्यार्थी कमी हुने छैन। सुदूरपश्चिम विद्यालयको क्वालिटी गुणस्तर नियन्त्रणको लागि मेरो विश्वविद्यालयको प्राज्ञिक परिषद त्यतिकै कटिबद्ध छ जति हाम्रो चाहिँ यहाँका फ्याकल्टी साथीहरू कटिबद्ध हुनुहुन्छ। हामी चाहिँ त्यो ढङ्गले र विद्यार्थीहरू पनि त्यो ढङ्गले अगाडि बढेका छौँ।
भर्ना कहिले हुन्छ र भर्नाको प्रक्रिया चाहिँ के हुन्छ?
हामीले मङ्सिर 22 गतेको लागि अहिले हालसम्मलाई प्रवेश परीक्षा राखेका छौँ। भदौ 26 गते हामीले फर्म खुलाएका थियौँ। बिएससी अहिलेको जुन प्लस टू एक्जाम बोर्डमा सी प्लस ल्याएका अथवा 2.4 ग्रेड ल्याएर साइन्स विषयमा स्पेसली फिजिक्स केमिस्ट्री जियोलोजी बोटनी म्याथ इङ्ग्लिस 4 जुन साइन्सका अलावा 2 विषयमा हाम्रो 50% नम्बर ल्याएका विद्यार्थीलाई मात्र हामी इलिजिबल बनाउँछौँ र हामी त्यो विद्यार्थीको फर्म लिने गरेका छौँ। त्यसको अलावा हामीले चाहिँ नेपाल सरकारको जुन यो सिटिभिटी अन्तर्गत चाहिँ भर्ना भएका विद्यार्थी जसले चाहिँ 50% भन्दा बढी ग्रेड ल्याएर अङ्क ल्याएर पास गरेका छन् तिनीहरूलाई चाहिँ हामी फर्म खुलाउँछौँ र हाम्रो चाहिँ 100 परीक्षा हुन्छ। त्यही दिनमा जुन दिनमा जाँच गर्छौँ हामी त्यही जाँच गरेको दिनमा नै हामी रिजल्ट गरेर यिनीहरूलाई मेरिटको आधारमा हामी भर्ना गर्छौँ र यसमा 100 विद्यार्थीको कोटामा हामी 25 विद्यार्थीलाई स्कलरसिप दिने गर्छौँ र 70 विद्यार्थी हाम्रो चाहिँ मेरिट कोटामा हामी भर्ना गर्ने के भन्छ हामी मेरिटको सिटमा हामी नाम निकालेर भर्ना गर्ने गर्छौँ। 10 नेपाल सरकारका कृषि मन्त्रालय अन्तर्गत काम गरेका एकदम अनहार हाम्रा कृषि वैज्ञानिकहरूलाई पनि हामीले भर्ना दिएर 110 विद्यार्थी हामी प्रतिवर्ष पढाउने काम सुरु गरेका छौँ विगत 3 वर्षदेखि।
कुन कुन विधाबाट आएका विद्यार्थीहरूले यो स्नातकमा कृषि पढ्न पाउने हुन्?
पहिलो चाहिँ हाम्रो मेजर टार्गेट चाहिँ प्लस टू साइन्स नै हुन्छ। नेपाल सरकारको हरेक युनिभर्सिटी प्राविधिक धारलाई प्लस टू साइन्स गरेको विद्यार्थीलाई मात्रै भर्ना लिनु भन्ने हुन्छ। त्यसपछि कृषिका विद्यार्थीहरू लिनु पर्दाको हकमा चाहिँ हामी सिटिभिटी अन्तर्गत कृषि अथवा भेटनरीमा 3 डिप्लोमा गरेका विद्यार्थीहरूलाई हामी चाहिँ उनीहरूको ग्रेड मोर देन 0.5 भन्दा बढी छ भने हामी चाहिँ उहाँहरूलाई चाहिँ फेरि भर्ना लिन्छौँ। सी प्लस भन्छौँ त्यसलाई, 2.4 सिजिपिए भन्छौँ। 2.4 सिजिपिए भन्दा माथि बढी ल्याएका हरेक विषयमा तपाईँको चाहिँ डी प्लस भन्दा बढी डिग्री के भन्छ कुनै एउटा विषयमा डी प्लस भन्दा माथि नम्बर ल्याएका र ओभरअल ग्रेड पोइन्ट चाहिँ सी प्लस ल्याएका र 2.4 ग्रेड पोइन्ट नघटाएका विद्यार्थीलाई हामी चाहिँ कृषिको ब्याकग्राउन्डबाट सिटिभिटीबाट ब्याकग्राउन्डबाट आएका छन् भने कृषि तथा हाम्रो चाहिँ यो भेटनरी साइन्सबाट आएका विद्यार्थी जुन कृषि डिप्लोमा गरेका छन् अथवा भेटनरी डिप्लोमा गरेका छन् ती विद्यार्थीका अलावा हाम्रा प्लस टू साइन्स पढेका विद्यार्थी मात्रै अथवा आइएससी साइन्स पढेका विद्यार्थी मात्रै अथवा प्लस टू साइन्स गरेका विद्यार्थी मात्रै हाम्रो लागि इलिजिबल हुनेछ।
छात्रवृत्ति पाउने आधार के हुन् र छात्रवृत्तिका निम्ति विद्यार्थीले गर्नुपर्ने प्रक्रियाहरू के हुन्?
छात्रवृत्तिको लागि यो हामी सुदूरपश्चिम प्रदेशमा भएको कारणले विश्वविद्यालय त्यहाँ रहेको कारणले हाम्रो विश्वविद्यालय प्राज्ञिक परिषदले हामीलाई के मार्गनिर्देशन दिएको छ त्यो अनुसार चाहिँ सबभन्दा पहिलो चाहिँ 9 जिल्ला सुदूरपश्चिम प्रदेशमा परेको कारणले 9 जिल्ला पहाड जुन सुदूरपश्चिममा रहेका छन् यसका एक एकजना नेपाल सरकारको जुन सामुदायिक स्कुलमा पढेका र यो इन्ट्रान्स परीक्षामा सबभन्दा टप गरेका विद्यार्थीहरूलाई 9 विद्यार्थी लिनु भन्ने एउटा पहिलो हाम्रो चाहिँ एउटा आदेश छ। दोस्रो चाहिँ हाम्रो चाहिँ यो हाम्रो चाहिँ टिकापुरको पेरिफेरीमा रहेको 5 गाउँपालिका नगरपालिका हामी यहाँबाट उत्कृष्ट गर्ने 2 विद्यार्थीलाई हामी चाहिँ यहाँ भर्नामा लिन्छौँ। फेरि हामी चाहिँ नेपालभरिबाट इन्ट्रान्स टप्ने 2 भाइ र 2 बहिनी जसले इन्ट्रान्स परीक्षा टप छ त्यो नेपालभरिबाट हाम्रो इन्ट्रान्स परीक्षामा टप्ने 2 विद्यार्थी केटा विद्यार्थी 2 केटी विद्यार्थीलाई हामी स्कलरसिप दिन्छौँ। त्यसपछि नेपाल सरकारको एउटा चाहिँ मन्त्रालय विभिन्न मन्त्रालयले तोकेको जनजाति कोटा आदिवासी कोटा त्यसपछि तपाईँको दण्ड पीडित तथा शहीद कोटा त्यसपछि चाहिँ विभिन्न कोटाहरू हाम्रो चाहिँ सरकारले छुट्याएको छ र त्यसको अलावा अझै हाम्रो चाहिँ हिमाली जिल्ला अथवा अति दुर्गम जिल्ला भनेर जस्तो जुम्ला हुम्ला तपाईँको चाहिँ सुदूरपश्चिममा हेर्दाखेरि दार्चुला तपाईँको बझाङ अथवा अछाम कुनै जिल्ला मैले त्यहाँ सबै अहिले नाम मलाई एक्ज्याक्टली थाहा भएन नेपाल सरकारले 9 जिल्ला तोकिदिएको छ। 9 जिल्लामा मध्येको जुन विद्यार्थीले सबभन्दा इन्ट्रान्स परीक्षामा उत्कृष्ट नम्बर ल्याउँछ र सामुदायिक स्कुलमा पढेको छ त्यो स्कुलमा पढेको विद्यार्थीलाई पहिलो प्रायोरिटी राखेर हामी छात्रवृत्तिको व्यवस्था गरेका छौँ र हाम्रो 100 कोटामा 25 कोटामा चाहिँ विद्यार्थीले छात्रवृत्ति पाउँछ र बाँकी 50,000 कोटामा चाहिँ हामी प्रतिवर्ष हामी चाहिँ के गर्छौँ भन्दाखेरि 150,000 रुपियाँ क्याप्टेसन फी लिन्छौँ र बाँकी चाहिँ प्रति सेमिस्टरमा बाँकी विद्यार्थीबाट 20,000 प्रति सेमिस्टरको 6 महिनाको 30,000 रुपियाँ लिएर हामी चाहिँ विद्यार्थीहरूको भर्ना प्रक्रिया अहिलेसम्म गरिराखेका छौँ र अब भोलिको दिनहरूमा यस्ता फीहरूमा हाम्रो 5% 10%सम्म वृद्धि हुनसक्छ यो विश्वविद्यालय एउटा एकाडेमिक काउन्सिलले अथवा विश्वविद्यालयको एउटा कार्यकारी परिषदले निर्णय गरे अनुसारको हामी फी अगाडि लिएर अगाडि बढ्ने काम हामी गर्छौँ।
तपाईँहरूले कृषि विज्ञान चलाइरहँदा भोग्नु परेका समस्याहरू चाहिँ के हुन्?
सबभन्दा ठुलो कुरा चाहिँ हामीलाई हाम्रो भगाइमा सबभन्दा समस्या भनेको चाहिँ सबभन्दा ज्ञान दिने गुरुहरूको अभाव हामीलाई भएको छ। हामीले जब कृषिको बिएससी ग्रेजुएट गराउँदै गर्दा हामीले 60 विषय लगभग पढाउँछौँ र 13 डिपार्टमेन्ट हामी कृषिभित्रको 13 विषय हामी भन्छौँ मेजर विषयहरू, त्यो भित्रमा हामीले अध्यापन गर्नुपर्ने हुँदाखेरि हाम्रो म अहिलेसम्म चल्दाखेरि थोरै फ्याकल्टीबाट जम्मा 12 म सहित अहिले म आफू डिन भएको हिसाबमा म सहित 9 फ्याकल्टीले हाम्रो यो सम्पूर्ण धान्नु परेको छ र अधिकांश विशेष शिक्षकहरूलाई यो कोर्स करार छौँ हामी अंशिक करार बनाएर हामीले विभिन्न विश्वविद्यालयबाट कहिले त्रिभुवन विश्वविद्यालयबाट कहिले कृषि र वनविश्वविद्यालयबाट इभन कहिले काठमाडौँ युनिभर्सिटीबाट समेत हामीले हाम्रा फ्याकल्टीहरूलाई बढाएर पढाउनु पर्ने स्थिति बनेको छ। त्यो स्थितिले गर्दा अलिकति कहिलेकाहीँ हामीलाई सबभन्दा समस्या भएको भनेको मेरा टिचरहरूको सही ढङ्गले पूर्ति हुन सकेको छैन। त्यसपछि अब अनुसन्धानमुखी बनाएर विद्यार्थीहरूलाई समेट्न सकिएको छैन, यिनीहरूलाई चाहिँ किसानको बिचमा लगेर किसानको सोसाइटीको हितमा लगाउन सकेको छैन, यिनीहरूलाई इन्टरप्रेनरसिप बनाएर अगाडि बढ्नको लागि विभिन्न हिन्ड्रेन्सहरू हामीलाई अनुभूति कहिलेकाहीँ भएको छ। यद्यपि भन्दाखेरि हाम्रो क्वालिटीलाई चाहिँ नगिर्नको लागि अहिले विश्वविद्यालयले गरेको अनुसन्धान परीक्षाको रिजल्टमा हामी कृषि विज्ञान संकाय सुदूरपश्चिम विश्वविद्यालयको एउटा चाहिँ 9 फ्याकल्टीमा हामी चाहिँ वान अफ दि बेस्ट फ्याकल्टी कृषि विज्ञान संकाय हो र कृषि विज्ञान संकाय आफ्नै नितान्त विद्यार्थीबाट उठेको फी विद्यार्थीबाट उठेको चाहिँ एउटा विभिन्न राज्य संस्थाले दिएको फीबाट मात्रै हामी चलेका छौँ र विश्वविद्यालयलाई हामीले धेरै कुरा दिन सकेका पनि छैनौँ र विश्वविद्यालयबाट हामीले एउटा आर्थिक दायित्वको हिसाबले हामीले केही पनि लिनु परेको पनि छैन, हामी यसरी चलिरहेका छौँ।
अन्तिममा कृषि विज्ञान संकाय पढ्न चाहने विद्यार्थीहरूलाई भन्नुपर्ने कुराहरू केही छन्?
एकदमै छ। जो विद्यार्थी भाइ बहिनीहरू कृषि पढ्नको लागि लालयित हुनुहुन्छ तपाईँहरूको लागि अझै ठुलो स्कोप छ, किनभने नेपाल पहिलो त एउटा कृषि प्रधान देश हो, तपाईँहरूको लागि थुप्रै रोजगारीका अवसरहरू, तपाईँहरूको लागि एकदम आफ्नो एकाडेमिक अथवा रिसर्च अथवा डेभलपमेन्ट एउटा क्यारियर अगाडि बढाउन वृद्धि विकास गर्ने क्यारियर भएको ठाउँ हो र भोलिको दिनहरूमा तपाईँलाई चाहिँ एउटा सभ्य नागरिक भएर थुप्रै मान्छेहरूलाई चाहिँ एउटा खाद्य सप्लाई गर्ने खाद्य पूर्ति गर्ने एउटा चानलमा तपाईँहरू बस्नुहुने हुँदाखेरि तपाईँहरू चाहिँ संस्थाका उत्कृष्ट व्यक्तिहरूमा पढ्ने एउटा विषय छानेर कृषि विषय पढ्न आइदिनु होला र विदेशी संस्थाहरूसँग पनि तपाईँहरूको राम्रो स्कोप भएको हुँदाखेरि कृषि पढेको विद्यार्थीको नेपालमा मात्र नभएर विदेशमा पनि त्यतिकै स्कोप भएको हुँदाखेरि तपाईँहरू चाहिँ भोलि इन्डस्ट्रियलाइजेसन भएर इन सर्भिस क्यान्डिडेट भएर अथवा चाहिँ फरेनर स्टुडेन्ट भएर काम गर्ने तपाईँलाई थुप्रो स्कोप छ, त्यो स्कोपमा तपाईँहरू अगाडि बढिदिनुहुनेछ र हामी कृषि पढेका जुन हामी एकजनाको वृद्ध अब सामा पैसाका व्यक्तिहरूले भोलिको तपाईँहरू जस्तै सन्ततिलाई हामीले चाहिँ एउटा अभिभावक सुनेर जानुपर्ने पनि एउटा जिम्मेवारी हामीले ज्ञान अभिबोध गरेका छौँ। त्यो कुरालाई चाहिँ तपाईँहरूले चाहिँ अगाडि बढाइदिनु हुनेछ र एउटा राष्ट्रलाई चाहिँ समुन्नत राष्ट्र मैले भने सुखी राष्ट्र सुखी नेपाल समृद्ध नेपाल सुखी नेपाली जुन हामी भन्छौँ त्यो त्यहाँसम्म पुर्याउने र लक्ष्यका साथ हाम्रा कृषिका विद्यार्थीहरू त्यो सपनालाई पुरा गर्न सक्नेछन्। बिना कृषिका विद्यार्थीबाट यो सपना पुरा हुने छैन भन्ने एउटा चाहिँ शुभकामना म दिन चाहन्छु र त्यही ढङ्गले तपाईँहरू आइदिनु हुनेछ भन्ने कुराको एउटा चाहिँ कुरा पनि म राख्न चाहन्छु।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति रेडियो नेपाल र कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धन्यवाद मेरो तर्फबाट पनि। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायले गर्न खोजेका गरेका कामहरूलाई एउटा समुदायसँग जनतासँग सिधै जोडिदिने काम गरिदिनु भएकोमा र यो अवसर दिनुभएकोमा म तपाईँ आयोजकलाई विशेष धन्यवाद दिन चाहन्छु।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान संकायका डिन प्राध्यापक डाक्टर लालप्रसाद अमगाई। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस
असतो मा सतेगमाए।